यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारूढ़ दलका शीर्ष नेताहरूद्वारा प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षण। निजगढ़मा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा सबै नेताहरूको साझा धारणा। पाँच थरको फालेलुङमा पहिरोमा पुरिएर बेपत्ता 3 जना मध्ये 1 जनाको शव फेला, 2 जनाको खोजी जारी। मनसूनको समयमा संक्रामक रोग फैलन सक्ने भएकाले सतर्क रहन सबै अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। र इरानमा 6.1 म्याग्नेच्यूडको भूकम्प जाँदा कम्तीमा 5 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ़मा नै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने बताउनु भएको छ। प्रस्तावित विमानस्थल क्षेत्रको निरीक्षणपछि निजगढ़मा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले निजगढ़मै विमानस्थल बन्नेमा कुनै शंका नगर्न आग्रह गर्नुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चको पूर्ण पाठ सहितको फैसला स्वागत योग्य रहेकाले अब सबै मिलेर निजगढ़मै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लाग्नुपर्ने बताउनुभयो। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको योजना अन्तर्गत निजगढ़मा नै द्रुत मार्ग निर्माण भएकाले अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यही बनाउँदा राम्रो हुने बताउनुभयो। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तराई मधेसको अर्थतन्त्रमा टेवा पुग्ने, रोजगारी सृजना हुने हुँदा निजगढ़मा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको विकल्प नरहेको बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले खेल पर्यटनको विकासबाट नेपालले राम्रो फाइदा लिन सक्ने बताउनु भएको छ। राजधानीमा सम्पन्न महिला खुल्ला गल्फ प्रतियोगिताका विजयी खेलाड़ीहरूलाई पुरस्कार वितरण गर्न आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले नेपालको हावापानी र भौगोलिक विविधताका कारण खेल पर्यटनको माध्यमबाट अन्तर्राष्ट्रिय खेल केन्द्रका रूपमा नेपाललाई विकास गर्न सकिने भएकाले यसतर्फ राज्यका साथै निजी क्षेत्र र सबैको ध्यान जानुपर्ने बताउनुभयो।
हाम्रो देशको विविधतायुक्त भौगोलिक बनोट तथा अनुकूल मौसमका कारण गल्फ खेल विकासको ठूलो सम्भावना रहेको छ। यस खेलको प्रवर्धनबाट अन्तर्राष्ट्रिय खेलाड़ीहरूलाई आकर्षित गरी खेल पर्यटनको विकास गर्न, मित्र राष्ट्रहरूको सम्बन्ध सुदृढ पार्न तथा विभिन्न देशका जनताबीच सम्बन्ध थप विस्तार गर्न समेत मदत हुनेछ। त्यसैले राज्य, निजी क्षेत्र तथा सम्बद्ध सबैले गल्फ लगायत खेलकुदको विकासका निम्ति लगानी गर्न पर्याप्त ध्यान पुर्याउनु पर्दछ भन्ने मलाई लागेको छ।
राष्ट्रपति भण्डारीले नेपालमा गल्फ खेलमा महिलाको सहभागिता बढ़दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै यसको विकासले नेपाललाई विश्वमा चिनाउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले खेलले व्यक्तिको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा सकारात्मक परिवर्तन दिनुका साथै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गर्दै आएको बताउनुभयो। त्यस अवसरमा रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, महिला खुल्ला गल्फ प्रतियोगिताका आयोजकहरू आर्सिया बानो, प्रतिमा शेर्पा, सरिता श्री गेवाली लगायतले राष्ट्रप्रमुखको उपस्थिति र चासोले नेपालमा गल्फको विकासमा लाग्नेहरूलाई थप बल पुगेको र यसले आफूहरूमा हौसलाको संचार गरेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनसून सक्रिय रहेकाले संक्रामक रोग फैलन सक्ने भएकाले आवश्यक पूर्व तयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईका प्रमुख डाक्टर समीर कुमार अधिकारीले मनसूनजन्य प्राकृतिक विपदसँगै खानेपानी प्रदूषण भई सरसफाईमा चुनौती थपिन गई हैजा लगायत संक्रामक रोग फैलन सक्ने भएकाले आवश्यक पूर्व तयारी गर्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको जनाउनु भएको छ। अहिलेसम्म काठमाडौँ उपत्यकामा हैजाका 17 बिरामी भेटिएका छन्। विपद तथा महामारी लगायत प्रतिकारका लागि तयार रहन, स्वास्थ्य कर्मी तयारी अवस्थामा राख्न, आवश्यकता अनुसार शैयाको व्यवस्थापन गर्न तथा औषधि उपकरणको तयारी गर्न सबै अस्पताललाई मन्त्रालयले निर्देशन दिएको छ। पछिल्ला दिनमा नेपालमा कोरोना भाइरसको संक्रमण बढ़न थालेपछि स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले भारतमा संक्रमण बढ़ेसँगै नेपालमा पनि संक्रमण बढ़ेको बताउनुभयो। उहाँका अनुसार 0.5% झरेको संक्रमणको दर अहिले 6% पुगेको छ। इपिडिमियोलोजी तथा सरूवारोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले संक्रमण बढ़दा सक्रिय संक्रमित पनि बढ़िरहेको जानकारी दिनुभयो। उहाँले अहिले देखिएको संक्रमणमा भेरिएन्टको नयाँ प्रजातिबारे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनुवांशिक जीन सिक्वेन्सिङ अध्ययन समेत भइरहेको बताउनुभयो। निर्देशक डाक्टर दासले अहिलेका बिरामीमा पहिलेका संक्रमितलाई जस्तै सामान्य लक्षण रहेको बताउनुभयो। पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर 7 पहिरोमा पुरिएर बेपत्ता भएका 3 मध्ये 1 शव फेला परेको छ। स्थानीय 42 रूपलाल मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। बेपत्ता अन्य 2 खोजी कार्य भइरहेको छ। गैराती घरमाथिबाट पहिरो खस्दा एकै परिवारका 2 सहित 3 बेपत्ता भएका थिए। गृहमन्त्री बालकृष्ण खाँडले कानूनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागद्वारा आज रूपन्देहीमा आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणाली कार्यक्रममा गृहमन्त्री खाँडले व्यक्तिगत घटना संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढंगले अघि बढ़ाउन निर्देशन दिनुभयो। गृहमन्त्री खाँडले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक वञ्चित हुन सक्नेमा सचेत हुन आग्रह गर्नुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनु भएको छ। ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अरबौं रूपियाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने बताउनुभयो। नेपालले पछिल्लो 1 1.72 अर्ब रूपियाँ बराबरको बिजुली भारत निर्यात गरेको छ। नेपाल विद्युत प्राधिकरणले विभिन्न 5 आयोजना बाट उत्पादित 364 मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ। प्राविधिक रूपमा 43,000 मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएका छन्। मन्त्री भूषालले कृषि, जलविद्युत र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो। मन्त्री भूषालले आगामी 2 देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेकाले त्यसका लागि जलविद्युत, सौर्य लगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताउनुभयो। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको 900 जन्मदिवसको अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। जीपी कोइराला मेमोरियल कलेजले आज काठमाडौँमा आयोजना गरेको गिरिजा प्रसाद कोइराला शान्ति कोष स्थापना कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले गिरिजा प्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले विभिन्न नेताहरूको नाममा विश्वविद्यालय स्थापना भएकाले शान्ति प्रक्रियाका नायक गिरिजा प्रसाद कोइरालाको नाममा पनि जीपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्ने र त्यसका लागि सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो। कार्यक्रममा गिरिजा प्रसाद कोइराला शान्ति कोष स्थापना गरी सोही कोषबाट गिरिजा प्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो। यस्तै स्वर्गीय गिरिजा प्रसाद कोइरालाको 900 जन्मदिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले नारायणी अस्पतालका र अछामले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। नेपाली कंग्रेसका सहमहामन्त्री बद्री पाण्डेले स्थानीय तहमा गठबन्धनका दलहरूको केही कमी कमजोरी भएको भन्नुहुँदै आगामी दिनमा गठबन्धनलाई प्रभावकारी बनाएर जाने बताउनु भएको छ। नेपाल प्रेस युनियन अछामद्वारा आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री पाण्डेले गठबन्धनले एक चक्र पार गर्नुपर्ने बताउनुहुँदै दीर्घकालीन नभए पनि तत्कालिक रणनीतिको विषय बनाएर जाने बताउनुभयो। सहमहामन्त्री पाण्डेले संविधान र संसदीय प्रणाली बचाउनकै लागि बचाउन नै गठबन्धन गरेको बताउनुभयो। नेता शेखर कोइराला पक्षको भेलाका बारेमा पत्रकारले सोधेको प्रश्नमा सहमहामन्त्री पाण्डेले पार्टी कमजोर बनाउन नभएर विधि विधानमा हिँडाउन सुझाव दवाब र पार्टीको केन्द्रीय कमिटिलाई रचनात्मक सुझाव दिनका लागि भएको बताउनुभयो। सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवा बीच आज भेटवार्ता भएको छ। अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा भएको भेटवार्तामा सभामुख सापकोटाले अन्तर्राष्ट्रिय एकताको प्रयासबाट मात्र विश्वव्यापी चुनौतीको समाधान गर्न सकिने धारणा राख्नुभएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ। भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपाल संसदीय मैत्री समूह बनाउन अजरबैजानको संसद तयार रहेको बताउनुभयो। गत वर्ष कार्तिक महिनामा आएको बाढ़ीले पाकेको धान खेती गुमाएका कैलालीका बाढ़ी पीड़ित किसानलाई राहत वितरण गर्न थालिएको छ। गत वर्ष बाढ़ीबाट पीड़ित बनेका किसानले क्षतिपूर्ति स्वरूप राहत रकम पाइरहेका छन्। तयारी धान बाली भित्र्याउने बेला गत वर्ष असोज 31 कार्तिक 2 गतेसम्म आएको वर्षापछिको बाढ़ीले पीड़ित बनेका भजनीका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरू गरिएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरीले बताउनुभयो। भजनीमा 10,000 किसानको धान बाली नोक्सानी भएको थियो। पर्वतमा पछिल्लो समय उन्नत जातका धान रोप्न थालिएको छ। बढ़ी आमदानी हुने आशले किसानहरू उन्नत जातका धानतर्फ आकर्षित भएपछि बहुउपयोगी रैथाने जातका धान हराउँदै गएका छन्। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
12 वर्ष अघिसम्म बिहादी तीन रानीपानीका बालिका पराजुलीले फाँटैभरि जेठो बुढो कनिजिरा र मनसरो रोप्नुहुन्थ्यो। अहिले ती धान गाउँभरि खोज्दा बिउ पनि भेटिन्न।
मनसरो हुन्थ्यो, जर्नेली हुन्थ्यो, अनदी हुन्थ्यो, झिनुवा हुन्थ्यो, संसारैभरि त छोटो धान छ, बिउ खोज्दा नि छैन।
खानामा मिठो हुने जेठो बुढो थापा चिनी पहेँले कनिजिरा र औषधीय गुण भएको अनादि धान किसानहरूले रोप्ने छाडेका छन्। धेरै फल्ने हल्लाका पछाडि लागेका किसानहरू स्थानीय जातमा भन्दा उन्नत जातका धानमा आकर्षित भएको फलेवासार मुडीकुवाका शालिग्राम लामी छाने बताउनुहुन्छ।
पुरानो कनाजिरा भन्थे, त्यो धानलाई झिनुवा भन्थे, कसैले कनाजिरा भन्थे, मसिनु भन्थे, उसको भातैको स्वाद छुट्टै। अहिले यो धान धेरै हुन्छ, चामल थोरै पर्छ, ऊ धान थोरै हुन्थ्यो, चामल 10-11 बाजी हुन्थ्यो, यसको 8 बाजी भन्दा चामल हुँदैन, जस्तै धान आएको।
पर्वतमा 9,800 हेक्टर खेतमा धान रोप्ने गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ। स्थानीय जातका धान हराउँदै गएपछि विगत 2 वर्ष यता संरक्षणका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा,
सदियौंदेखि यहाँ लगाइराखेका चाहिँ स्थानीय बालीहरू छन्, तिनीहरूलाई पनि प्रवर्धन गर्नुपर्छ भन्ने हिसाबले फलेवास नगरपालिकामै अब जेठो बुढोको चाहिँ मूल बिउ सहकारीहरूले लिएर आउनु भएको छ। त्योमा हामीले सञ्चालन गर्ने बिउ प्रबन्धन कार्यक्रम, त्यस्तै गरी उत्पादन प्रबन्धनका कार्यक्रम, प्रविधि प्रसारणका कार्यक्रम र यान्त्रिकरणका कार्यक्रममा हामीले सहयोग गर्छौं।
सरकारी निकायले परम्परागत धानका बिउ भन्दा उन्नत जातका बिउ लगाउन किसानलाई सिफारिश गर्ने र किसानहरूले संरक्षणमा चासो नदिने कारण बहुउपयोगी स्वादिलो र स्थानीय हावापानीमा राम्रो उत्पादन दिने रैथाने धानका बिउ हराउँदै जान थालेका छन्, जुन चिन्ताको विषय हो। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। गैराती परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रका 100 घर पसल डुवानमा परेका छन्। वर्षाले बजार क्षेत्रका पसलहरू डुवानमा परेपछि लाखौं रूपियाँ भन्दा बढ़ीको क्षति भएको स्थानीय व्यापारीले बताएका छन्। झापाको कन्काई नगरपालिका 8 स्थित बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्ता मोड 5 अतिथि सदनका नवीन ओलीका 6 वर्षीय छोरा सर्वजित ओली रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरानको होर्मोजान प्रान्तमा 6.1 म्याग्नेच्यूडको भूकम्प जाँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ। सो प्रान्तमा 3 शक्तिशाली भूकम्प गएको र 2 6.3 म्याग्नेच्यूड मापन गरिएको अधिकारीहरूले बताएका छन्। शक्तिशाली भूकम्पपछि पनि नजिकका गाउँहरूमा 30 भन्दा बढ़ी पराकम्प गएको बताइएको छ। रसियाली सेनाले दक्षिण युक्रेनको ओडेसा क्षेत्रमा रातभरि गरेको क्षेप्यास्त्र आक्रमणमा 21 जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। ओडेसाको एउटा गाउँमा नौतल्ले भवनमा क्षेप्यास्त्र लाग्दा एकै ठाउँमा 16 जना मारिएका अधिकारीहरूले बताएका छन्। रसियाली विदेश मन्त्रालयले भने सर्वसाधारण नागरिकमाथि आक्रमण नगर्ने गरेको दावी गर्दै आएको छ। प्रदर्शनकारीहरूले उत्तरी लिबियाको संसद भवनमा आक्रमण गरी भवनमा आंशिक आगजनी गरेका छन्। अनलाइनमा राखिएका तस्वीरहरूमा प्रदर्शनकारीहरूको भीड़ बीचमा टायर बालेका ठूला ठूला धुवाँका मुस्लो निस्केको देखिएको छ। लोड सेडिङ मूल्य वृद्धि र राजनैतिक गतिरोधका विरूद्ध देशैभरि विरोध प्रदर्शन जारी छ। उत्तर एटलान्टिक सन्धि संगठन नेटो नेतृत्वको सेनाले सन् 2011 तत्कालीन लिबियाली नेता कर्णेल मुअम्मर गद्दाफीलाई अपदस्थ गरे यता नै लिबिया अशान्त बन्दै आएको छ। कुनै बेला अफ्रिकाकै समृद्ध राष्ट्र लिबिया अहिले तहस नहसको अवस्थामा पुगी नागरिकहरू शरणार्थी बन्दै हिँड्न थालेका छन्। बेलायतमा कोरोना संक्रमण फेरि बढ़न थालेको छ। गत हप्ता मात्र कोरोना संक्रमण 32% बढ़ेर प्रत्येक 30 जनामा 1 जना संक्रमित भएको अवस्था छ। संक्रमितहरूको संख्या 23 लाख पुगेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
सरकारले प्रत्येक वर्ष फेर्ने कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा पर्ने गरेको अर्थशास्त्री तथा उद्योगी व्यवसायहरूले बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफीले आयोजना गरेको परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव विषय अन्तर्क्रियाका वक्ताहरूले अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परेको बताउनु भएको हो। कार्यक्रममा सहभागीहरूले सरकारले उद्योग प्रोत्साहन गर्ने नारासहित लिएका कर नीतिका कारण उद्योग समस्यामा पर्नुका साथै उपभोक्ताले समेत राहत पाउन नसकेको बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीप कुमार श्रेष्ठले सरकारले गत वर्षको प्रतिस्थापन बजेट मार्फत लिएको कर नीतिले उद्योगलाई समस्या पर्नुका साथै उपभोक्ताले पनि लाभ पाउन नसकेको बताउनुभयो। त्यसै गरी उद्योगी किरण प्रकाश शाखाले स्पन्ज आइरनबाट ब्लेड बनाउने उद्योगहरूलाई संरक्षण गर्ने सरकारी नीतिले 20 वटा उद्योग संकटमा परेको र त्यस्ता उद्योग 3% क्षमतामा मात्रै चलिरहेको बताउनुभयो। त्यसै गरी सेनेटरी उद्योगी डोलराज अधिकारीले आगामी वर्षको कर नीतिका कारण विदेशबाट आउने तयारी वस्तुमा सरकारले 90% छूट दिने नीतिले नेपालका उद्योग फस्टाउन नसक्ने र भएका उद्योग पनि टिक्न नसक्ने स्थितिमा पुगेको उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थशास्त्री डाक्टर चन्द्रमणि अधिकारीले नेपालको कर नीति प्रत्येक 6-6 महिनामा फेरिदा लगानी को अनिश्चितता हुने भन्दै सरकारले पछि परिवर्तन हुने कर नीतिलाई व्यवस्थित र स्थिर बनाउनु पर्नेमा जोड दिनुभयो। नेपाली शेयर बजारको नेप्से परिसूचक यो साता करिब 9% वृद्धि भएको छ। नेप्से गत साताको भन्दा 8.95% बढ़ेर 2028.77 बिन्दुमा पुगेको छ। गत हप्ता 1862.06 बिन्दुमा बन्द भएको नेप्से यो साता 166.71 अंकले बढ़ेर 2028.77 बिन्दुमा पुगेको हो। साताभर कारोबार हुने 6 दिन मध्ये 3 दिन उल्लेख्य मात्रामा बजार बढ़ेको छ, बाँकी 3 दिन भने बजार ओह्रालो लागेको छ। साताको पहिलो दिन आइतबार नेप्से उच्च अंकले वृद्धि भएको थियो। यो साता नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ। गत साता दैनिक औसतमा 1.39 अर्ब शेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 1.94 अर्ब शेयरको कारोबार भएको छ। गत साताको तुलनामा यो साताको दैनिक औसत कारोबार रकम 39.50% वृद्धि भएको छ भने नेप्सेको कुल बजार पूँजीकरण 2 खर्बले बढ़ेको छ। गत साता 26.54 अर्ब रूपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता बढ़ेर 28 खर्ब पुगेको हो। यो साता 13 वटै उपसमूहको परिसूचक वृद्धि भएको छ, जसमा व्यापार समूहको परिसूचक सबैभन्दा बढ़ी र बैंकिङ समूहको परिसूचक सबैभन्दा कम प्रतिशतले वृद्धि भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गरेको संयुक्त बजार अनुगमनका क्रममा नियम विपरीतका गतिविधि गर्ने विभिन्न 34 वटा उद्योग तथा व्यावसायिक फर्महरूलाई कार्यवाही गरेको छ। विभागले शनिबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी शुक्रबार अनुगमन गरिएका 84 वटा उद्योग तथा व्यावसायिक फर्महरूको अनुगमन गर्दा 34 वटा फर्महरूले नियम विपरीत गतिविधि गरेको पाइएकोले कार्यवाही गरिएको जानकारी गराएको छ। त्यसै गरी उपभोक्तालाई ठगी गरेको आरोपमा बाराको कलैयाका 9 वटा पसल कार्यवाहीमा परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्सा, जिल्ला प्रशासन कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय र गुणस्तर तथा नापतौल कार्यालय पर्सा, घरेलु तथा साना उद्योग बारा लगायतको संयुक्त अनुगमन टोलीले कलैयामा बजार अनुगमनको क्रममा उपभोक्तालाई ठगी गर्ने 9 वटा पसललाई कार्यवाही गरेको वाणिज्य कार्यालय वीरगंजका निमित्त प्रमुख दिलीप खंग खतवेले जानकारी दिनुभयो।
अब खेलकुद समाचार रमेश टमटाबाट।
महिला साँप च्याम्पियनशीप नेपालमा हुने भएको छ। बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली फुटबल महासंघ साँपको साधारण कांग्रेसले नेपालमा साँप आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो। साँप नेपालमा भदौ 13-25 हुने जनाइएको छ। 12 राष्ट्रपति रनिङ सील्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय र पातारासी गाउँपालिका तृतीय भएका छन्। जिल्ला खेलकुद विकास समिति जुम्लाले आयोजना गरेको 15-17 असारसम्म सम्पन्न प्रतियोगितामा जुम्लाका 8 मध्ये 7 स्थानीय तहको सहभागिता रहेको थियो। 6 विधामा खेल खेलाइएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यले जानकारी दिनुभयो। हिमा गाउँपालिकाले एथलेटिक्स प्रतियोगिताको सील्ड जितेको छ भने मार्च पासमा पातारासी गाउँपालिका प्रथम भएको छ। यसैगरी पातारासीले पुरूष भलिबल प्रतियोगिताको उपाधि जितेको छ भने कनका सुन्दरी द्वितीय भएको छ। महिला भलिबल प्रतियोगितामा कनका सुन्दरी गाउँपालिका प्रथम भएको छ भने चन्दननाथ नगरपालिका द्वितीय भएको छ। कबड्डीमा चन्दननाथ प्रथम, कनका सुन्दरी गाउँपालिका द्वितीय भएको आयोजकले जनाएको छ। विश्व खेलकुद पत्रकार दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइएको छ। सो अवसरमा शनिबार नेपाल खेलकुद पत्रकार मंचले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले आफ्नो मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो। खेलकुद पर्यटनलाई अगाडि बढ़ाउन खेलकुद मन्त्रीसँग समन्वय गर्ने र सहकार्य गर्ने पर्यटन मन्त्री श्रेष्ठले जानकारी दिनुभयो। लामो खेलकुद पृष्ठभूमि बोक्नुभएका श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपाल खेलकुद पत्रकार मंचले खेल पर्यटनको सम्भावनाको विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 28.1 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 10.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 5.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 40.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस र वर्षा 7 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 34.3 डिग्री सेल्सियस, न्यूनतम 25.5 डिग्री सेल्सियस र वर्षा 0.7 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवा सहित सत्तारूढ़ दलका शीर्ष नेताहरूद्वारा प्रस्तावित निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षण। निजगढ़मा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्नेमा सबै नेताहरूको साझा धारणा। पाँचथरको फालेलुङमा पहिरोमा पुरिएर बेपत्ता 3 मध्ये 1 शव फेला, 2 खोजी जारी। मनसूनको समयमा संक्रामक रोग फैलिन सक्ने भएकाले सतर्क रहन सबै अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। र इरानमा 6.1 म्याग्नेच्यूडको भूकम्प जाँदा कम्तीमा 5 मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यति नै। हाम्रो अर्को समाचार 8 बजी अंग्रेजीमा हुनेछ। हवस् त, नमस्ते।